بسم اللہ الرحمن الرحیم، درود و سلام و محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان میں عالمی اتحاد امت کانفرنس. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ناظرین، گزشتہ روز پاکستان کے دارالحکومت اسلام آباد میں ملی یکجہتی کونسل کے زیر اہتمام عالمی اتحاد امت کانفرنس کا انعقاد ہوا. ایک ایسے وقت جب عالم اسلام کو خود عالم اسلام کے اندر سے ہی مختلف قسم کی سازشوں، مشکلات اور چیلنجوں کا سامنا ہے، اور عالم اسلام کے مختلف مذاہب، مسالک اور فرقے کے لوگوں کو مسلکی بنیادوں پر تقسیم کرنے کی سازش اور کوشش کی جا رہی ہے، تو اس طرح کی کانفرنسیں یقینی طور پر بہت ہی اہم اور اہمیت کی حامل ہو جاتی ہیں. ایک ایسے وقت جب مختلف طرح کے نظریات سامنے آ رہے ہیں اور ایک دوسرے کو قتل کرنے کو حلال اور واجب اور جائز جانا جا رہا ہے، اور مسلمان مسلمانوں کا ہی خون بہا رہا ہے، تو ایسے میں سب سے بڑی ضرورت عالم اسلام کو اتحاد کی ہے، اور وقت کی یہی سب سے بڑی ضرورت ہے. اور اس کے پیش نظر اس کانفرنس کا انعقاد یقینی طور پر مسلمانوں کے درمیان اتحاد اور یکجہتی کو مستحکم بنانے میں مدد دے سکتا ہے. گزشتہ روز اسلام آباد میں ہونے والی کانفرنس میں اس بات پر سبھی مسالک کے علماء اور مفکرین اور دانشوروں نے زور دیا کہ ہم سب کو متحد ہونا چاہیے، اور عالم اسلام کو جو درپیش چیلنجز ہیں ان کا مقابلہ کرنے کے لیے سب کو ہاتھ میں ہاتھ دینا چاہیے. محسن انسانیت پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی سنت، قرآن اور اہل بیت علیہ الصلاۃ والسلام کے بتائے ہوئے راستوں پر چلنے کی ضرورت ہے، اور انہی ذوات مقدسہ اور قرآنی تعلیمات پر عمل کر کے ہی ہم اپنی صفوں میں اتحاد کو مضبوط اور مستحکم بنا سکتے ہیں. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور دیگر معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
پاکستان میں ملی یکجہتی کونسل کی جانب سے اسلام آباد میں عالمی اتحاد امت کانفرنس کا انعقاد کیا گیا. 15 اپریل کو منعقد ہونے والی اس کانفرنس میں پاکستان کے علماء اور دانشوروں نے شرکت کی، اور اسلامی جمہوریہ ایران اور افغانستان سے بھی وفود نے شرکت کی. اسلامی جمہوریہ ایران کے مقدس شہر قم سے اس کانفرنس میں شریک وفد کے اراکین میں حجت الاسلام ڈاکٹر سید مہدی علی زادہ موسوی اور حجت الاسلام ڈاکٹر سید محمود وزیری بھی شامل تھے. کانفرنس میں تقریر کرتے ہوئے حجت الاسلام علی زادہ موسوی نے کہا کہ اسلامی امت کو چیلنجوں سے مقابلے کے لیے ایک عالمی یونین تشکیل دینی چاہیے، اور پوری دنیا کے مسلمانوں کے مسائل کے حل کے لیے کوشش کرنی چاہیے. انہوں نے اس کانفرنس کے انعقاد پر ملی یکجہتی کونسل کے کاوشوں کو سراہتے ہوئے کہا کہ یقینی طور پر اس قسم کی کانفرنسوں کا انعقاد مسلمانوں میں قربت اور اتحاد کی ترویج میں مؤثر ہوگا. انہوں نے اسلامی مقدسات کے احترام پر زور دیتے ہوئے کہا کہ ایران کے مراجع تقلید اور خاص طور پر قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنائی نے فتویٰ دیا ہے کہ اسلامی مقدسات کی توہین کسی بھی صورت میں نہیں کی جانی چاہیے، اور یہ کام حرام اور اسلام کے دائرے سے خارج ہے. کانفرنس سے خطاب کرتے ہوئے اسلامی تحریک کے سربراہ علامہ سید ساجد علی نقوی نے کہا کہ امت مسلمہ خصوصاً پاکستان کو بے شمار مسائل کا سامنا ہے جس کا حل صرف اتحاد میں مضمر ہے. کانفرنس کے صدر صاحبزادہ ابوالخیر محمد زبیر نے کہا کہ تفرقہ پرستوں کو روکنا ہوگا. جماعت اسلامی کے سربراہ سراج الحق نے اپنی تقریر میں کہا کہ ایران اور سعودی عرب میں فاصلے استعمار کے مفاد میں ہیں. عالم اسلام کو اکٹھا ہونا ہوگا. ملک میں مسلح ہی نہیں معاشی دہشت گردی بھی ہو رہی ہے. کانفرنس کے اختتام پر مشترکہ اعلامیہ بھی جاری کیا گیا. اعلامیہ میں کہا گیا ہے کہ قرآن اور محسن انسانیت کی راہ پر چلیں، امت متحد ہوگی، امت کے اتحاد سے ہر سازش ناکام ہوگی، اغیار کو باور کرایا جائے کہ اسلام پیغام رحمت، اسلام انسانیت کی فلاح کے لیے ہے. عالم اسلام میں خصوصاً پاکستان میں فرقہ واریت جو دہشت گردی کے روپ میں نت نئے مسائل پیدا کر رہی ہے، ایک دوسرے کو کافر قرار دینے کا رجحان انتہا پسندی کا ذریعہ بن رہا ہے. اس لیے عالم اسلام کی معتبر دینی شخصیات، دینی جماعتیں، اسلامی تحریکیں اس فتنے کے سدباب کے لیے اور امت کے انتشار کے خاتمے کے لیے متحد ہو جائیں. دل آزار، نفرت آمیز، اشتعال انگیز نعروں اور جذبات سے مکمل پرہیز کیا جائے. تمام مسالک کے اکابرین کا احترام کیا جائے اور ایسی ہر تقریر و تحریر سے گریز کیا جائے جو کسی بھی مکتب فکر کی دل آزاری اور اشتعال کا باعث بن سکتی ہے۔ اعلامیہ میں عالم اسلام کے مختلف ملکوں میں مسلمانوں کی صورتحال اور عالمی قوتوں کی سازشوں کا بھی ذکر کیا گیا ہے اور مطالبہ کیا گیا ہے کہ اقوام متحدہ اور یورپی یونین کی طرز پر مسلمان ممالک اپنے خود مختار ادارے بنائیں، عظمت انبیاء کا تحفظ ہو، استعماری قوتوں کے پروردہ باغیان کے ناپاک عزائم اور سازشوں کو ناکام بنایا جائے اور زوال پذیر مغربی سرمایہ دارانہ نظام کے مقابلے میں عالمگیر اسلامی نظام کے نفاذ کے لیے عالم اسلام، اسلامی ممالک اور صاحبان ایمان میں نشأت ثانیہ کے عوامی تحریکوں کو صحیح خطوط پر گامزن کرنے کی ذمہ داری ادا کی جائے۔ اسلام آباد میں عالمی اتحاد امت کانفرنس کا انعقاد اور اس میں جن موضوعات کی جانب اشارہ کیا گیا ہے یقینی طور پر اس وقت عالم اسلام کی اہم ضرورت ہے۔ بس دنیا بھر کے مسلمان اس حقیقت کا ادراک کر لیں تو یہ سارے اقدام آسان ہو جائیں گے۔
امت میں اتحاد وقت کی سب سے اہم ضرورت ہے۔ چلتے ہیں سیدھے اسلام آباد جہاں پر اس وقت رابطے میں ہیں جماعت اسلامی پاکستان کے رہنما جناب محمد کاشف چودھری صاحب۔ السلام علیکم جناب۔
السلام ورحمۃ اللہ۔
جی کاشف صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ کل جو کانفرنس ہوئی، موجودہ صورتحال عالم اسلام کو درپیش چیلنجوں کے پیش نظر کتنی مفید، مؤثر اور اہم ہے؟
ملی یکجہتی کونسل پاکستان کے زیر اہتمام ہونے والی کل کی عالمی اتحاد امت کانفرنس کے ذریعے پاکستان بھر میں اور دنیا بھر کے اندر مسلمانوں کو یہ پیغام دیا گیا کہ ہمیں زوال پذیر سرمایہ دارانہ نظام اور استعمار کے ایجنڈے پر عمل کرنے کی بجائے عالم اسلام کے اندر موجود تمام قوتوں کو متحد ہونا ہوگا۔ ملت اسلامیہ اگر متحد ہوگی تو وہ سارے چیلنجز کا مقابلہ کر سکتی ہے۔ امریکہ اور استعمار اپنی عالمی سازشوں کے ذریعے مسلمانوں کو ٹکڑوں کے اندر تقسیم کر رہا ہے۔ یہ فرقہ واریت، یہ گروہ بندیاں، یہ عصبیتیں، یہ در حقیقت استعمار کا ایجنڈا ہے کہ جس کی تکمیل کے لیے وہ مسلمانوں کے اندر سے ہی کچھ لوگوں کو اپنے اعلی کار کے طور پر استعمال کرتا ہے۔ کل پاکستان کے اندر پاکستان کی تمام دینی اور سیاسی جماعتوں نے متحد ہو کر اس بات کا اعلان کیا کہ استعمار کے اس ایجنڈے کے مقابلے میں عالم اسلام کو متحد ہونا چاہیے۔ یہ جو عالم اسلام کے اندر فرقہ پرستی کی بنیاد پر نفرت کا بیج بویا جا رہا ہے، یہ جو ایک دوسرے کو لڑانے کی اور ایک دوسرے کو قتل و غارت گری کا ایک بازار گرم کر دیا گیا ہے، ہمیں اس آگ کو بجھانا ہوگا اور اس آگ کو بجھانے کے لیے ہمیں مشترکات پر اکٹھا ہونا ہوگا۔ اس لیے کہ مسلمانوں کے اندر جتنے بھی کلمہ گو مسلمان ہیں کہ جو اللہ کی وحدانیت پر یقین رکھتے ہیں، ان کے درمیان مشترکات موجود ہیں، ہمیں ان مشترکات پر اکٹھا ہونا ہوگا اور جو فروعی مسائل موجود ہیں اس پر علمی مباحث کے ذریعے ہمیں ایک دوسرے کو اعتدال اور ایک دوسرے کے اندر رواداری کا جذبہ پیدا کرتے ہوئے اپنے اندر برداشت کا جذبہ پیدا کرنا ہوگا۔ اس کے نتیجے میں عالم اسلام متحد ہو کر سرمایہ دارانہ نظام کا مقابلہ کر سکتا ہے اور عالم اسلام کے اتحاد کے نتیجے میں یہ بات ممکن ہوگی کہ امریکہ کے جو اس وقت دنیا کے اوپر اپنا ایک ورلڈ آرڈر چلانا چاہتا ہے، امریکہ کے جو اس وقت زوال پذیر ہے جی، امریکہ جو اس وقت اپنے زوال کے نتیجے میں مسلمان ممالک کو تقسیم کر کے اور آپس میں لڑا کر اپنے ورلڈ آرڈر کو قائم کرنا چاہتا ہے، ہم اپنے اتحاد کے ذریعے اس کا مقابلہ کر سکتے ہیں۔
بہت شکریہ، میں پھر حاضر ہوں گا کاشف صاحب۔ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں اس وقت ممتاز طرز نگار مقصود علی صدیقی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
ڈاکٹر صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ جیسا ابھی کاشف چودھری صاحب فرما رہے تھے اسلام آباد سے کہ امریکہ اور عالمی استکبار کی سازشوں کا مقابلہ کرنے کے لیے سب کو متحد ہونا چاہیے، اس میں شک نہیں، یہ ایک واضح آشکارا کھلی حقیقت ہے کہ عالم اسلام اور مسلمانوں کے درمیان تفریق اور اختلاف کی سازش یا بیج امریکہ یا اس سے پہلے یا اس کے بعد جو استعماری طاقتیں ہیں اور اس وقت بھی امریکہ ان کی سرپرستی کر رہا ہے، وہی سب مل کر سازشیں کر رہی ہیں۔ لیکن ایک اہم مسئلہ یہاں پر یہ ہوتا ہے کہ خود ہمیں کیا کرنا چاہیے۔ مثال کے طور پر پاکستان کو ہی آپ لے لیں، وہاں پر جو ایک دوسرے کا قتل خون بہایا جا رہا ہے، قتل کیا جا رہا ہے، تو وہاں پر علماء اور اکابرین کس طرح سے استعمار کی سازش کو روک سکتے ہیں اپنے اندر، اپنے معاشرے کے اندر، اپنے محلے میں، اپنے شہر میں؟
ایک मैंने आखिरी बात आपकी नहीं सुनी, लेकिन आपने सही फरमाया, जो भी अभी काशिफ चौधरी साहब ने फरमाया वो बिल्कुल सही कहा। लेकिन ये अमेरिका को सारे वक्त को एक तरह पे इसका यानी इल्ज़ाम देना और इसको एक तरह का मुजरिम करार देना, इससे हमारा कोई फ़ायदा नहीं हुआ। ये तो एक तरह का स्लोगन बन गया है। दरअसल जो मसला है वो मुसलमानों के अंदर खुद है। अभी मैं काफ़ी अरसा पाकिस्तान में गुजार के आया हूँ, जैसा आपने फरमाया कि ख़ास तौर के से इस वक्त जो फ़िरका आ रही है ना, जो जो जिसको जिस तेज़ी से तेज़ रफ्तारी से पाकिस्तान में बढ़ रही है, वो मैं सब मेरे 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 हिसाब से बहुत ही ज़्यादा एक संजीदा बहुत ही ऐसा मसला है जिस पे यानी बहुत ही ज़रूरत है कि अहम तरीन ज़रूरत है, मैं समझता हूँ कि उस पे फोकस किया जाए। और ये कि ये देखिए, मुझे डर इस बात का है कि अगर इसके ऊपर इसको नहीं रोका गया तो ये एक तरह का एक आगे चल के जो इराक़ में जो सूरत हाल है या और ममालिक में, वो कहीं उस तरह से ना पकड़ ले। और एक मतलब ये कि मुसलमानों के एक एक एक, एक फ़िरक़ों को एक तरह से आइसोलेट करके और उनके जो चोटी के लोग हैं, उनके जो प्रोफेशंस, उनको पकड़ पकड़ के मारा जा रहा, तो ये तो किसी सूरत से यानी काबिल कबूल हो ही नहीं सकता। और मैं ये समझता हूँ कि जो जो हमारी जो जो इसलिए रिलीजियस लीडरशिप है, इसमें इनकी एक तरह की पूरी तरह से नाकामयाबी है कि आपस में मिल के इसको इसकी इस ना इससे मजम्मत करने से काम नहीं चलेगा, बल्कि अब तो मैं समझता हूँ कि ठोस कदम उठाना पड़ेगा, देखना पड़ेगा ये क्यों हो रहा है और क्यों हम लोग, अगर अमेरिका या उसके जो पिट्ठू हैं वो बैठ के ये प्लान बना रहे हैं और लोगों को उकसा रहे हैं, और ये कि छोटा सा ग्रोह है मुसलमानों का वो दूसरों को मार रहा है, वो ये क्यों हो रहा है, मुसलमान जो है इसके क्यों इजाज़त दे रहे हैं। अगर आपस में हम वहाँ पे लोगों से बात करें एक दूसरे से, तो ऐसा लगता है कि कोई भी किसी भी किसी फ़िरके में आपस में किसी किस्म की दुश्मनी नहीं है और सब लोग उसकी मजम्मत करते हैं अगर एक फ़िरके के लोगों को मुसलमानों को मारा जाए, दूसरों को मारा जाए। लेकिन ये जो चीज़ इसकी जो जैसे कहना चाहिए कि जो 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 इंटेंसिटी है वो इतनी ज़्यादा बढ़ चुकी है कि आपको खैर वो जो हर साल एक तो ये हो गया सिलसिला कि बलूचिस्तान में जो कत्लेआम होता है सर्दियों के ज़माने में, वो तो एक तरह का एक तरह का रेगुलर फीचर सा बन गया। उसके अलावा जो है कराची में और बड़े बड़े शहरों में जो इस तरह से कत्लेआम हो रहा है, और फिर कुछ लोगों ने ये फतवा दे दिया है कि कुछ मुसलमान जो हैं वो इस्लाम से बाहर हैं, बल्कि उनको कहना चाहिए कि काफिरों का दर्जा दे दिया गया, चूंकि काफिर हैं तो उनका खून बहाना जायज़। मैं तो ये कहता हूँ कि इस्लाम में हालांकि उसका कोई तो को सवाल ही नहीं पैदा होता, लेकिन ये कि किसी का भी किसी बेगुनाह शख्स का खून बहाने की किसी को इजाज़त ही नहीं है बगैर किसी वजह के। तो ये जो अच्छा, और ये जो कॉन्फ्रेंस हुई ये बड़ी अच्छी बातें उसमें ज़ाहिर इसमें गुफ्तगू हुई है, लेकिन ये आपको जैसा इल्म है कि 1995 से दोबारा से जब ये शुरू हुई थी तो बराबर इस किस्म की कॉन्फ्रेंसेस होती रही हैं, उसमें यही चीज़ हर दफ़ा दोहराई गई है। और अफसोस की बात तो ये है कि इस दफ़ा पाकिस्तान के अखबारात में भी कोई इतना ज़्यादा इसका कोई कवरेज खास नहीं था, और ना भी ना कि कोई वहाँ पर टेलीविज़न के ऊपर कोई इतना खास छोटा से एक न्यूज़ आइटम और ये कि अखबारों में हल्का सा इसका जिक्र आया। तो अब लोग ये कहते हैं कि ये हर दफ़ा इस तरह की कॉन्फ्रेंस होती है उसमें यही चीज़ दोहराई जाती है, लेकिन उसका नतीजा कुछ नहीं निकलता, क्योंकि मुसलमान एक दूसरे को अभी भी मारे डाल रहे हैं। और ये कि अब हम कब तक अमेरिका को या मतलब ये जो जो साम्राज्य हुकूमतों को इल्ज़ाम देते रहेंगे, जब 300 साल पहले अंग्रेज़ों ने हिंदुस्तान में मुसलमानों से हुकूमत छोड़ी तो हम ये कहते थे कि अंग्रेज़ों ने हमारे मुसलमान बादशाहों को 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 गधा बेवकूफ़ बना के और हमसे हुकूमत ले ली। हमेशा हमारा जो ब्लेम कल्चर है कब तक रहेगा, हम गलती वीकनेस हमारे अंदर है, उसको हमको ठीक करना है, और ये कि बिल्कुल खुल के बात करनी चाहिए। और ये कि अब जब इस ऐसी कॉन्फ्रेंस में आप देखिए कि सऊदी अरब या जो जो ममालिक जिन जो जो के बड़े जो ने इस्लाम का जो कहते हैं कि झंडा लेकर चलते हैं, उनका कोई भी नुमाइंदा नहीं था, और जिनसे की तरफ से सबसे बड़ा खदशा है, और ये कि और भी जो बहुत ही यानी अहम अहम लोग अहम हुकूमतें जिनसे उम्मीद है कि कि जो जो मुसलमानों को साथ लेके आएंगी उनके उनके नुमाइंदे नहीं थे। तो इस कॉन्फ्रेंस की मैं समझता हूँ कि ठीक है, जो जो मकसद है वो तो बहुत अच्छा है, लेकिन इसका नतीजा क्या निकलता है मुझे अभी तक समझ में नहीं आया, क्योंकि ये एक तरह का एक रिपीटेशन होता रहता है, वही बात बार बार दोहराई जाती है। लेकिन हम ये देखते हैं कि पाकिस्तान के हालात जो हैं और मुसलमानों के हालात वैसे पूरे दुनिया में बद से बदतर होते जा रहे हैं।
बहुत शुक्रिया आपका। मैं फिर हाजिर हूँ आपकी खिदमत में। चलते हैं कराची स्टूडियो जहाँ पर मौजूद हैं सीनियर तर्जी निगार इरफान अली साहब। अस्सलाम वालेकुम जनाब।
अस्सलाम वालेकुम।
जी इरफान अली साहब, अभी हमारे मेहमान फरमा रहे थे कि कॉन्फ्रेंस तो बहुत अच्छी चीज़ है, और 1995 में मिली यकजहती कौंसल मारज वजूद में आई थी, उसने उस वक्त काजी हुसैन अहमद साहब मरहूम की क़्यादत में बड़ी अच्छी अच्छी ये बातें भी की और बड़े अच्छे अच्छे इकदाम भी किए, इसमें किसी को शक नहीं होना चाहिए। लेकिन एक अरसे तक ये जो है वो सियासी मंजरनामे से गायब रही ये कौंसल, और अब फिर कल जो है कॉन्फ्रेंस मुनाकिद हुई और उसमें इत्तेहाद की ज़रूरत पर जोर दिया गया। मौजूदा सूरत हाल में, मौजूदा सूरत हाल यकीनी तौर पर 95 में भी, 1995 में भी दहशत गर्दी होती थी, उस वक्त ये भी वाक़यात इंतहाई काबिल मज़म्मत थे, लेकिन उस वक्त से लेकर अब तक की सूरत हाल में काफ़ी फ़र्क आ गया है, और अब जो है दहशत गर्दी जो है बहुत ही ज़्यादा जड़ पकड़ चुकी है और तरह तरह की शक्लें वो अख्तियार कर चुकी है, सल्फी और तकफीरी वगैरह वगैरह। तो इत्तेहाद क्या तकफीरियत जैसी लानत पर काबू पाए बगैर मुमकिन
हेलो
हो
हेलो
सकता है?
हेलो
जी, मेरी आवाज़ पहुंची आप तक?
हेलो
जी इरफान अली साहब, मेरा मेरा सवाल सुना आपने?
मतलब जो आपकी जो बात का जो आखिरी हिस्सा था वो मैं नहीं सुन पाया कि मतलब जो सवाल क्या किया गया था, पूरा तो जो मैंने सुन लिया था कि आखिर में जो अगर आप वो जुमला रिपीट कर दें
मैं
जो
ये
आपने
कहना चाह
सवाल
रहा
किया
था कि
इस सब को सुना
इत्तेहाद
कर जो आपने
मौजूदा
बताया।
सूरत हाल में ये जो तकफीरियत और सलफी नज़रियात सामने आ गए, इन पर काबू पाए बगैर, जो इन लोगों को हवा दे रहे हैं उनको कंट्रोल में किए बगैर, क्या इत्तेहाद मौजूदा सूरत हाल में मुस्तहकम हो सकता है?
नहीं, मतलब सवाल ही पैदा नहीं होता कि जो है वो इत्तेहाद हो जाए। मामला सिर्फ ये नहीं है कि मतलब जो है आप इसको सिर्फ शिया सुन्नी मसलों में देख रहे हो, मसला तो यहाँ पर यह है कि सुन्नी जो वर्सेस सुन्नी हो चुका है, मुस्लिम ब्रादरहुड को दहशतगर्द सऊदी अरब ने करार दिया है। ये अभी सामने की बात है कि जो मुर्सी की हुकूमत ने जो आइन बनाया था उसमें जो सुन्नी इस्लाम को जो है वो आइन में जो है एक जो है सुप्रीम लॉ की हैसियत दी थी। तो मतलब जो है दुनिया में अगर कोई इस किस्म की कोई चीज मौजूद होती और अगर जो है कोई इस तरह सुन्नी दुनिया में जो है कोई हमदर्द होते सुन्नी मुसलमानों के, तो वो इसके खिलाफ जो है वो बावाज़े बुलंद कुछ कहते। हमने नहीं सुना कि जो है पाकिस्तान में कोई बात कही गई आले सऊद के खिलाफ कि भाई जो ये आपने क्या कर दिया कि एक सुन्नी हुकूमत बनी थी मिस्र के अंदर और आपने जो है उसका जो है धड़न तख्ता कर दिया और जो धड़न तख्ता करने वालों के साथ जो है आप मिल गए, जबकि मुर्सी तो जो है वो पहला दौरा ही सऊदी अरब का करके गए थे और उन्होंने तो अमेरिका से भी जो है मतलब जो है बहुत अच्छे ताल्लुकात रखे थे। हालांकि इस इनकलाब से हम लोग तो मायूस थे कि ये कैसा इनकलाब है कि जिसने ना इसराइल से ताल्लुकात मुनकता किए ना अमेरिका से ताल्लुकात मुनकता किए, हालांकि जो है हुस्नी मुबारक तो उन्हीं का नुमाइंदा था। लेकिन बावजूद हमारे इस एतराज के मतलब सुन्नी दुनिया से क्या रिएक्शन देखने में आया? अभी हाल ही की बात है कि हमास ने जो है इस पर ये बात कही कि भाई जो मुस्लिम बिरादरी पर जो पाबंदी लगाई है दहशतगर्द कहा है जो इसने सऊदी अरब ने उसमें हम शामिल नहीं है, लेकिन जो आले सऊद के जो करीबी जो है थिंक टैंक के आदमी थे जिनका जो है उनसे जो एस्टेब्लिशमेंट सऊदी एस्टेब्लिशमेंट से करीबी वास्ता है, उन्होंने वजाहत की कि जो है उसके जो जेली इदारे हैं जो मतलब जो है कॉन्स्टिट्यूशनली या जो है किसी भी आइडियोलॉजी के लिए खुद को जो एफिलिएटेड समझते हैं हमास समेत वो भी पाबंदी की जद में आ गए। ये सूरत हाल है यहां पर। आप ये देख रहे हैं कि जबकि मुर्सी जो है या मुस्लिम ब्रदरहुड जो है उसकी आइडियोलॉजी कोई सुन्नी ब्रेलवी आइडियोलॉजी नहीं है, कोई मतलब हनफी या जो है मुकल्लिद नहीं है, वो वो तो खुद जो है सलफी हैं या जो है जिसको हमारे यहाँ अहले हदीस कहा जाए या वहाबी कहा जाए, वो खुद नजरियाती तौर पर उसी मकतब के हैं। लेकिन मतलब जो है समझने की बात यह है कि जो है यहाँ पर जो ये हवा खड़ा कर दिया जाता है दुनिया में कि ईरान और सऊदी जो अरब के इख्तलाफ है, खुदा ना खास्ता कि वो शिया सुन्नी को ही मतलब मसला है, शिया सुन्नी कैसे मसला हो सकता है? मतलब जो है ईरान की हद तक तो आप कह सकते हैं कि जो है ईरान ने जो है वो शियत को रिप्रेजेंट किया है, विलायत फकीह जो है गैबत इमाम जमाना में शियों का एक सियासी निजाम है, ठीक है। लेकिन मतलब सऊदी अरब ने ये कहा है अपने आईन में कि कुरान और सुन्नत हमारा निजाम है, लेकिन कुरान और सुन्नत में क्या मतलब कौन सी आयत के तहत इसराइल और अमेरिका से दोस्ती है? कुरान और सुन्नत की कौन सी जो है आयत और हदीस की रोशनी के अंदर जो है बादशाह जो है वो जो मोरूसी बादशाह थे वो जो है हुक्मरान हो सकती है? कोई नहीं पूछता। यहाँ पर जो है बवांगे दोहल जो है वो टीवी पर आते हैं कुछ लोग, वो आले सऊद की जो है वो जो है मदा सराई करने लगते हैं। फिर जो है जो दूसरा इख्तलाफ मुखल्लिदीन और वहाबियत के दरमियान है वो अपनी जगह मौजूद है। मतलब वो मकतबी इख्तलाफ है, वो तो इल्मी अंदाज में शाइस्ता अंदाज में तय हो सकता है, लेकिन मसला ये है कि जो आले सऊद की और जो शयूख शाह हैं जो अरब दुनिया पर हुक्मरान है उनका जो है जो मतमाए नजर है उनकी जो खुद जो है अपनी जो लेजिटिमेसी है वो कुछ भी नहीं है। ना अवाम ने उनको जो है मैंडेट दिया, ना अल्लाह ने उनको मैंडेट दिया। दुनिया में दो ही चीजें मैंडेट के लिए या लेजिटिमेसी के लिए समझी जाती हैं कि या तो जो है वली खुदा हो और हम उसकी तशखीस करके उसको अपना हुक्मरान बना लें, या फिर जो है अवाम की अक्सरियत जो है वो जो है उसको वोट कर दे कि हाँ भाई तुम हमारे जो है हुक्मरान बन जाओ, जैसा कि जो है खुलफाए राशिदीन के दौर में हजरत अली अलैहिस्सलाम के साथ हुआ था कि जो है वो पॉपुलर डेमोक्रेसी थी कि जो है लोगों का प्रेशर था कि आप आ जाए। तो मतलब इस्लाम में तो जो है इस किस्म की जो चीज ही नहीं है, हत्ता के जो है वो हजरत अबू बकर या हजरत उमर या जो है हजरत उस्मान रजी अल्लाह तआला अन्हुम इनकी जो है इन्होंने कौन सी जो अपनी औलादें छोड़ी थी या भाई बहन छोड़े थे कि भाई जो है ये अब मेरे बाद ये मेरे बाद ये कब था? यानी कि सुन्नी इस्लाम में भी इसकी कोई नजीर नहीं मिलती है। इसीलिए तो जो है वो पाकिस्तान के जो है कामरेड चार थे हबीब जाली, वो कह गए कि शयूख को शाह को समझो न पासबान हरम, शयूख को शाह तो खुद है शरीक जुल्म सितम। मतलब तो ये जो है ये खुद जो है अमेरिका से और इसराइल से इनकी जो बादशाहतें चलती है, पाकिस्तान के जो रायामा है उसमें तो ये मसला क्लियर है, लेकिन जो ये गिने चुने अपराध है इन्होंने जो है इस मसले को जो है सेक्टेरियन कलर देकर जो उम्मत इस्लामी को गुमराह किया है। तो मैं सबसे पहली बात यह कहूंगा कि पहले तो यह चीज वाजे हो जानी चाहिए कि दुनिया में सुन्नी इस्लाम का मरकज क्या है, इस दौर में उसकी मरकजियत को रिप्रेजेंट कौन करता है। यहां तो मसला यह है कि मौदूदी साहब ने अगर कोई किताब लिख दी तो उन्हें भी देवबंदी हजरात ने जो खुद मुकल्लिद हनफी हैं और खुद जो है मौदूदी साहब भी जो है मकतबी एतबार से देवबंदी थे, लेकिन उनको भी दायरा इस्लाम से खारिज करार दे दिया है। मतलब दूसरों की तो बात ही छोड़ दें आप, और अबुल कलाम आजाद साहब के साथ भी जो सुलूक होता है वो भी मतलब आपको मालूम होना चाहिए। तो मसला ये है कि जो मकतब के अंदर जो है अहम जो बुजुर्ग शख्सियात है, जब हमारे बुजुर्गान ने कोई ऐसी नजीर कायम ही नहीं की है कि आपस में एक दूसरे को टॉलरेट करें और आबादारी का मुजाहरा करें, तो मतलब जो इंटरसेक्टेरियन जो चीज हो रही है वो बहुत दूर की बात है। पहली जो चीज होनी चाहिए वो ये होनी चाहिए कि वो खुद अपनी जो है लिमिट्स को जो है तय करें कि वो लिमिट्स क्या होंगी कि जिसमें खुद जो है हनफी एक हो शाफई एक हो। मसलन शाफई तो पाकिस्तान का मसला नहीं है, लेकिन ईरान के अंदर जो मुफ्ती आजम है शाफई मकतब फिक्र के, वो तो जो है ईरान की शिया हुकूमत का साथ देते हैं। जो ईरान के जो सुन्नी स्कॉलर्स हैं जो कुर्दिस्तान में है उनमें से, और जो जायदान में उनमें से मजलिस खबरगान में भी है, और जो है पार्लियामेंट में उनके इस वक्त जो है 19 रुकन जो है सुन्नी है ईरान की पार्लियामेंट में, जो एक शिया रियासत है। क्या मतलब सऊदी अरब की रियासत में कुछ ऐसी सिचुएशन आप देखते हैं? क्या बहरीन की रियासत में आपको ऐसी सिचुएशन देखते हैं? मतलब ये है कि मतलब एक चीज को जो है हक के
बहुत शुक्रिया आपका, बहुत शुक्रिया आपका।
अच्छाई है जहाँ की उसे अच्छाई मानना चाहिए, और जो बुराई है जहाँ की उसे बुराई मानना चाहिए। अगर ये मतलब जो ये अच्छाई अगर जो शियों के पास आ गई है तो मतलब इससे हसद ना करें, इसे छुपाए ना, मतलब बयान करें।
बहुत शुक्रिया आपका।
मैं ये कहूंगा
मोहम्मद, बहुत शुक्रिया इरफान अली साहब। मोहम्मद काशिफ चौधरी साहब, अभी हमारे लंदन वाले मेहमान ने एक नुक्ते की तरफ इशारा किया कि इतनी बड़ी कॉन्फ्रेंस हुई, आलमी इत्तेहाद उम्मत इसका नाम दिया इस कॉन्फ्रेंस को, और उसमें बड़े बड़े मुफक्करीन उलमा हर मसलक हर मकतब और हर फिरके के लोग उसमें शामिल हुए, पाकिस्तान से भी, ईरान से भी, अफगानिस्तान से भी। लेकिन पाकिस्तानी मीडिया ने इसका ब्लॉक आउट क्यों किया आपके ख्याल में? क्या इसकी ज़रूरत महसूस नहीं की गई पाकिस्तानी मीडिया में?
मैं ये समझता हूँ कि पाकिस्तानी मीडिया ने ब्लैकआउट तो नहीं किया, पाकिस्तान के प्रिंटेड मीडिया के अंदर और इलेक्ट्रॉनिक मीडिया में भी इसकी मुनासिब कवरेज हुई, लेकिन जिस उनवान के तहत ये कॉन्फ्रेंस मुनक्द हो रही थी इसकी कवरेज को मज़ीद बेहतर होना चाहिए था। लेकिन आप ये बात समझते हैं कि हमारा मीडिया के अंदर भी एक पूरी लॉबी ऐसी मौजूद है कि जो शायद इस्तेमार के उस एजेंडे को आगे बढ़ाने के लिए एक टूल के तौर पर इस वक्त इस्तेमाल हो रही है, लेकिन उसके बावजूद पाकिस्तान के अंदर प्रिंटेड मीडिया के अंदर इसकी फ्रंट और बैक पेज पर खबरें आती रहीं, और इसी तरह इलेक्ट्रॉनिक मीडिया ने भी कॉन्फ्रेंस के दिन पूरा दिन उसके लिए भरपूर कवरेज का इंतज़ाम किया, लेकिन मीडिया मालकान और मीडिया के पॉलिसी साज इदारे वो चूँकि इस्तेमार के कंट्रोल में, इसलिए उसकी शायद उस अंदाज से कवरेज ना हो सकी कि जिस तरह आलम इस्लाम के अंदर और ख़ुद पाकिस्तान के अंदर इसको बढ़ा चढ़ा कर और इसको प्रमोट करना चाहिए था। लेकिन इसका दूसरा खुशायंद पहलू आप ये देखें कि इस कॉन्फ्रेंस के अंदर जिस तरह आपने अभी बात यहाँ पर हमारे दोस्तों ने की कि 1995 के अंदर मोहतरम काजी हुसैन अहमद मरहूम ने मिल्ली यकजहती कौंसिल की बुनियाद रखी, और उसके बाद जब पहली इतिहादे उम्मत कॉन्फ्रेंस यहाँ इस्लामाबाद के अंदर हुई, उसके बाद ये मुमकिन हुआ कि यहाँ पर अहले तशीअ हमारे दोस्तों के पीछे सलफी हजरात ने भी नमाज़ें पढ़ी और अलामा साजिद नकवी और यहाँ पर देवबंदी और बरेलवी और अहले हदीस ये सारे एक सफ़ के अंदर नमाज पढ़ते हुए नज़र आए। इस मिल्ली यकजहती कौंसिल के क्याम से पहले शायद ये बात भी मुमकिन ना थी, एक दूसरे के साथ ख्यालात को एक्सचेंज करने का, एक दूसरे के साथ तबादला ख्याल का, एक दूसरे के नज़रियात को समझने का और गलतफहमियों को दूर करने का इसके नतीजे में मौका मिला। और ये काजी हुसैन अहमद मरहूम की वफ़ात ने के नतीजे में मिल्ली यकजहती कौंसिल एक दरमियान में कुछ अर्सा गैर फाल भी रही, इसलिए काजी हुसैन अहमद एक बहुत बड़ी शख्सियत थे कि जो इन सारे मकातब फ़िक्र को एक प्लेटफॉर्म पर इकट्ठा करने में कामयाब होते थे। लेकिन मैं समझता हूँ कि ये दूसरी कॉन्फ्रेंस जो कल मुनक्किद हुई, इसके अंदर पाकिस्तान के तमाम मकातब फ़िक्र, वो देवबंदी हों, वो बरेलवी हों, वो अहले हदीस हों, वो हमारे अहले तशी भाइयों, तमाम मकातब फ़िक्र की जय्यद उलमाए इकराम और उनकी क्यादत वहाँ पर मौजूद थी। सल्फी को नुमाइंदगी करने वाले हाफिज़ सईद साहब भी वहाँ पर मौजूद थे, इलामा सैयद साजिद अली नकवी साहब भी मौजूद थे, और दीगर पूरे पाकिस्तान के मकातब फ़िक्र भी मौजूद थे, और इस एक बात पर तमाम क्यादत मुत्तफिक थी कि पाकिस्तान के अंदर भी इस ये जो तकफीरियत का एक सिलसिला है, इसकी इजाज़त किसी भी मकतब फ़िक्र को नहीं कि वो दूसरे के बारे में वो कुफर के फतवे जारी कर दे। इसके लिए पाकिस्तान के अंदर एक मैकेनिज़्म की ज़रूरत है कि अगर किसी भी फ़िरके या किसी भी मसलक के बारे में कोई ऐसी बात हो तो तमाम मकातब फ़िक्र के जय्यद उलमाए किराम बैठ कर उस सारे हालात का जायज़ा लें, और फिर यहाँ इस्लामी नज़रियाती कौंसिल और दीगर इदारे भी मौजूद हैं। किसी फ़र्द वाहिद को, किसी मकतब फ़िक्र को इस बात की इजाज़त नहीं दी जा सकती कि वह तकफीरियत के फिर फतवे जारी करे
जी।
और इसी तरह दुनिया के अंदर इस वक्त इस्तेमार दुनिया को, मुस्लिम दुनिया को, इसलिए कि अमेरिका अफगानिस्तान में शिकस्त खाने के बाद, अमेरिका पूरी दुनिया में हजीमत का सामना करने के बाद और अमेरिका माशी तौर पर तबाही के दहाने पर पहुंचने के बाद अब एक ऐसा वक्त आ रहा है। एक वक्त में रशिया और कम्युनिज्म का फलसफा इस दुनिया के अंदर से ख़त्म हुआ, अब सरमायादाराना निज़ाम डूब रहा है और इसकी जगह किसी और निज़ाम ने लेनी है। इसलिए आलमी इस्तेमार को ये ख़तरा है कि कहीं मुस्लिम दुनिया इस खाली जगह को पुर ना कर दे। इसके लिए वो मुस्लिम दुनिया को दो हिस्सों में तकसीम करना चाहता है, जिसके एजेंडे पर इस वक्त काम हो रहा है। हम ये समझते हैं कि खादमे हरमैन शरीफैन के जहाँ पर मुसलमानों की अकीदत के लिए खाना काबा और रोज़ा रसूल सल्लल्लाहु अलैहि वसल्लम मौजूद हैं, उनको भी चाहिए कि अपनी जिम्मेदारियों का एहसास करें और अमरीका और इस्तेमार के इस एजेंडे को समझें। और ये जो दुनिया के अंदर मुस्लिम दुनिया को आपस में लड़ाने की साजिश की जा रही है, इस साजिश का खात्मा किया जाए और मुस्लिम दुनिया मुश्तरकात पर इकट्ठी हो जाए। इसलिए कि आप देखें मिस्र के अंदर, फलस्तीन के अंदर, कश्मीर के अंदर, अफगानिस्तान के अंदर, जब भी आलमी इस्तेमार और कुफर, वो ये नहीं पूछता कि कौन देवबंदी है, कौन अहले हदीस है, कौन वहाबी और कौन शिया है, वो जब बम बरसाता है तो वो एज ए मुस्लिम सब पर बरसाता है, वो जब जुल्म व तशद्दुद करता है तो एज ए मुस्लिम सब पर करता है। इसलिए मुसलमानों को अपनी जिम्मेदारियों को महसूस करना चाहिए, और मैं ये समझता हूँ कि इस तरह की कॉन्फ्रेंसिस के नतीजे में और हम सब की जिम्मेदारियों का एहसास दिलाने के नतीजे में हम मुस्लिम दुनिया को एक झंडे और एक प्लेटफार्म के नीचे जमा कर सकते हैं
जी। मैं फिर हाजिर हूँगा आपकी खिदमत में जनाब काशिफ चौधरी साहब। डॉक्टर मकसूद साहब, इस कॉन्फ्रेंस में एक तजवीज़ जो अहम आई वो ये कि जिस तरह से यूरोपीय यूनियन है या जो दीगर यूनियनें हैं बैन अलावकामी, उस तरह से मुस्लिम मुल्कों की भी अपनी एक आलमी यूनियन होनी चाहिए। क्या ये तजवीज़ मौजूदा सूरत हाल में काबिल अमल और अमली जामा पहनने के लिए मुमकिन है कि इस पर इसको अमली जामा पहनाया जाए?
ये बहुत अच्छी तजवीज़ है और ये कि हर मुसलमान ये चाहता है कि ऐसा हो, लेकिन मुझे नहीं लगता कि जो हालात आजकल हैं कि उसमें ये अभी یعنی کم عرصے میں یہ ممکن ہو سکے گا، لیکن بہرحال یہ تجویز اچھی ہے، اس کے اوپر کام شروع ہونا چاہیے، اور کہ امید ہے کہ پھر انشاءاللہ نہیں، کم سے کم جیسا کہ آپ کو علم ہے کہ ایک ابھی کانفرنس ہوئی تھی جس میں ایران، افغانستان اور پاکستان کی، وہ بھی اسلام آباد میں، کہ آپس میں وہ لوگ مل کے کام کریں گے اور جو اپنے اختلافات ہیں وہ دور کریں گے، تو اس طرح سے ممکن ہے کہ یہ بات آگے بڑھے، لیکن اب یعنی فی الوقت تو مجھے نہیں لگتا کہ اس میں بہت زیادہ کام ہو سکے گا، لیکن بہرحال اس کو اپنے نظر کے سامنے رکھنا چاہیے. اور ایک چیز میں عرض کرنا چاہ رہا تھا آپ کی خدمت میں کہ کاشف صاحب نے ایک بہت اچھی بات کہی، وہ یہ تھا کہ جو اس کا یہ جو ایران کے اس کے سلسلے میں، معاف کیجیے گا میرے ذہن سے نکل گیا، نہیں تو وہ نہیں، تو اس میں تو امید نہیں ہے، لیکن ضروری یہ کہ یہ جو علماء بیٹھ کے اور کوشش یہ کریں کہ اور جو اسلامی ممالک ہیں ان کے علماء کے ان کے ریپرزینٹیوز کو بلائیں اور اس طرح کی اس کانفرنس کو زیادہ پھیلائیں، کیونکہ ایران میں بھی وحدت جو کانفرنس ہوتی ہے ہر سال ہوتا ہے، اس میں اس کے علاوہ مجھے علم ہے کہ ایران میں علماء کو ایک طرح کا، مطلب یہ کہ ایک 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 ذرا سے نیچے سے، اگر میں اس کے کہوں کہ جو ایک لوور لیول کے اوپر جو باقاعدہ جو مذہبی جو معاملات ہیں، جو فقہی معاملات ہیں، اس کے اوپر بھی ڈسکشن ہو رہا ہے، کہ میری اس دفعہ کچھ علماء سے بات ہوئی جو کہ اس طرح کی کانفرنسز میں شرکت کرتے ہیں، جس سے یہ بھی ہوتا ہے کہ وہ مذہب اپنے جو ہمارا جو مسلک ہے ان کے وہ ایریاز جس میں کچھ ممکن ہے نااتفاقی ہو، اس کے اوپر بھی غور و فکر کرنے کی ضرورت ہے. لیکن میری نظر میں جو میں نے یہ کہا ہے کہ ہمیں آپس میں ہمارے جو کامن پوائنٹس ہیں وہ اتنے زیادہ ہیں کہ ہم کو ضرورت ہی نہیں ہے کہ ہم ان حصے میں جائیں جس کے اوپر ممکن ہے کہ ہمارا اگریمنٹ نہ ہو. تو ایک تو سب سے ضروری چیز یہ ہے کہ بار بار اس پر زور دینا چاہیے کہ ہم جو ہے فوکس کریں، غور کریں ان چیزوں پہ جس میں ہمارے مشترکات، یعنی ہمیں کوئی ایک دوسرے سے اختلاف نہیں ہے، اور یہی سب سے بڑا جو ہے ہمارا جو ہے ہتھیار بنے گا جس سے ہم آپس میں مل کر اور اپنے دشمن کا مقابلہ کر سکیں، اور جو بھی جس طرح سے بھی زہر جہاں سے بھی پھیلایا جا رہا ہے ان لوگوں میں جو کہ اس قسم کے کام کر رہے ہیں، ان کے خلاف جو ہم لوگ کو جو جو جو, جو محاذ بنانا ہوگا وہ ایسے ہی ہوگا
بہت
کہ
شکریہ
ہم
ڈاکٹر صاحب، میں پھر آ جاؤں گا آپ کے جی. بہت شکریہ آپ کا
جی.
جناب عرفان علی صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ ظاہر ہے کہ اتحاد کی بات ہو رہی ہے، اتحاد امت کے عنوان سے کانفرنس منعقد ہوئی، بزرگان کا کہنا یہ ہے کہ اتحاد اسی وقت صحیح معنی میں قائم ہو سکتا ہے جب صحیح اسلام کی صحیح تصویر پیش کی جائے. تو صحیح اسلام کی صحیح تصویر پیش کرنے کے لیے کیا کرنے کی ضرورت ہے اس وقت؟
دیکھیں، ایک چیز ہے کہ اب جو ہے اسلام جو تھیوریٹیکلی دنیا میں جو ہے کتابوں میں موجود تھا اور اب بھی کتابیں موجود ہے پوری دنیا میں، قرآن شریف جو ہے پوری دنیا میں مسلمانوں کا جو ہے مطلب جو سرمایہ حیات تھا، ہے اور رہے گا، اور احادیث کی کتابیں جو تھی ہیں اور رہیں گے انشاءاللہ. تو معاملہ صرف یہ نہیں ہے کہ آپ نے پڑھ لی اور جو ہے پھر اس کے اندر سے جو ہے آپ نے جو ہے وہ خود پہ عمل ہی نہیں کیا اور جو دنیا میں جو ایک چیز کر دی. مثلا جیسے کہ پہلے میں نے عرض کیا کہ مطلب کم سے کم شیعوں نے یہ کر کے دکھا دیا کہ شیعہ اسلام کی بنیاد پر وہ جو قرآن کی آیتیں، وہ جو باتیں جو ہے مطلب جو ہے ایک خلیفہ راشد میں مودودی صاحب ڈھونڈتے تھے جو قرآنی آیات کی روشنی سے، تو ہم سمجھتے کہ اس سے بھی بڑھ کر جو ہے ہم نے جو ہے ایک ولی فقیہ دیکھا، امام خمینی یا امام خامنائی. تو مطلب جو ہے شیعہ دنیا نے اپنا ایک چہرہ دکھایا ہے دنیا کو. آیت اللہ سیستانی کو دیکھ لیں عراق کے اندر، اور جو ہے شیخ ابراہیم عیسیٰ جو ہے شیخ عیسیٰ قاسم جو ہے بحرین میں ہیں، اسی طریقے سے آیت اللہ باقر النمر ہیں سعودی عرب میں. تو مطلب جو ہے شیعہ علماء تو جو اپنا کردار جو ہے اچھے طریقے سے انجام دے رہے ہیں. लेकिन जो सुन्नी दुनिया में जो ये किरदार है, मतलब वो मुजाहिद सिफत नौजवान तो अदा कर रहे हैं, जैसे कि फतेह शकाकी शहीद थे, जैसे कि रमजान अब्दुल्ला शल्ला हैं इस्लामी जहाद फलस्तीन के, जैसे कि हमास के जो है वो गैरतमंद लोग हैं। तो मतलब ये जो चीजें हैं, मतलब जो अमली तौर पर जब जो है आप अपने आप को जो है मनवाते हैं तो दुनिया उसकी जो है गर्विदा होती है और दुनिया में पसंद किया जाता है। यानी कि अगर जो है हमास ने, हिज़्ब जहाद इस्लामी ने ये शहादतें और ये मुकावमत ना दिखाई होती, ना पेश की होते, तो मतलब जो हम लोग कैसे समझते कि जो वहां पर कोई अच्छी मतलब जो एक जो है वो इमेज होता उनका। तो शियो ने अपना जो है एक इमेज दुनिया के सामने कन्वे किया है। लेकिन जो आप जिस कॉन्फ्रेंस की बात कर रहे थे, वहीं पे जो है हमारे जो है एक देवबंदी आलिम है तकी उस्मानी साहब, उन्होंने वहां पर गलत बयानी की, मतलब एक अपनी जहालत का एक मुजाहरा किया कि उन्होंने कहा कि जो है वो तहरीफ कुरान के हवाले से और आजादारी के हवाले से उन्होंने सवाल उठाए। अब मैं मतलब जो है इस अहम प्लेटफॉर्म पर एक इतना बड़ा जो है आलिम, अगर उसको ये मालूम ना हो कि इसकी जो है शरई असास क्या है, यानी कि वो अपने से जो मतलब जो दूसरा जो मकतब फिक्र है उसके बारे में पढ़ता ही नहीं है, वो उस कॉन्फ्रेंस में जो आलमी कॉन्फ्रेंस है या दुनिया भर के जो है मुसलमान जो है जोहमा इत्तेहाद के लिए जमा हुए, वहां पर ये एक ऐसे जो बचगाना इशूज उठाए उन्होंने, फिर वो लियाकत बलोच साहब थे उन्होंने और साकिब अकबर साहब थे उन्होंने जो है उस मामले को रफा दफा किया। मैं यहां से बैठकर उनको बताना चाहता हूं कि उनके वालिद साहब मुफ्ती मोहम्मद शफी जो थे और जो है उनके वालिद साहब के बहुत अच्छे दोस्त थे शब्बीर उस्मानी साहब, ये कयाम पाकिस्तान के वक्त जो है वो कायदे आजम की हिमायत की थी इन्होंने, और जो है ये मुफ्ती उस्मानी साहब ने जो है जहां पे भी शहादत करबला के वाकयात बयान किए हैं या लिखे हैं उसके अंदर लिखा हुआ है कि करबला के वाकये के वक्त जिन्होंने नोआखानी की गिरिया किया मदीने में, करबला में जो है मदीने में जब ये खबर पहुंची थी और जो है अहले हरम का काफिला पहुंचा तो जो मोहल्ला बनी आशिम के दरो दीवार गिरिया कर रहे थे, ये उनके वालिद साहब के अल्फाज हैं। अल्लामा शिबली नुमानी साहब ने लिखा है अल फारूक के अंदर हजरत उमर रजी अल्लाह तआला अन्हु की जो सवान हयात लिखी है उर्दू जबान के अंदर, जो है वो बहुत बड़ा जो है उनका जो है कंट्रीब्यूशन है, उसमें उन्होंने लिखा है कि हजरत उमर जो है वो मरसिया सुनते थे, एक जो है बेवा थी किसी शहीद की वो मरसिया पढ़ती थी और बड़ी रिक्कत आमेज अंदाज में पढ़ती थी, और एक जो है मालिक बिन नवेरा जो शहीद हो गए थे उनकी जो है वो भाई वो भी मरसिया पढ़ते थे, वो उनका जो शौक से हजरत उमर मरसिया पढ़ते थे और उनसे कहते थे कि अगर मुझे मरसिया पढ़ना आता तो मैं भी पढ़ता। ये बात जो है शिबली नुमानी साहब ने नकल की है। इससे बढ़कर ये खातमुल अंबिया हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने हजरत हमजा के ऊपर जो है गिरिया की आजादारी की जो है हिदायत की थी। तो मतलब एक इतने बड़े स्टेचर का आदमी होकर अगर जो है वो रियाल डॉलर दिनार से आजाद होकर अगर सोचते, जो कि उनको बैंकारी के शोबे में मिल चुके हैं, तो मतलब उन्हें नजर आता कि जो है सहाबा कराम की सीरत यही थी, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की जो है सीरत तैयबा में ये चीज मिल चुकी है हमें, और खुद उनके वालिद साहब की अगर वो किताबें पढ़ लें इस बारे में तो उन्हें वहां से भी उनको पता चल जाएगा कि ये चीज यूं थी। दूसरी बात उन्होंने कुरान के हवाले से की थी, साजमान तबलीगात इस्लामी ने 1990 के अशरे में मतलब जो एक किताब का तर्जुमा शाया किया था उर्दू में, उसका उनवान ही तहरीफ कुरान था, उसमें भी पढ़ लें कि मतलब जो है ये ऐसी चीजें नहीं है। इमाम खामनाई इमाम खुमैनी की बातें मतलब जो है कुरान और अहले बैत की जो बातें कुरान के बारे में अलग चीज है, लेकिन जो हमारे इस दौर की जो मर्जियत है उसने मतलब जो है इत्तेहाद उम्मत के लिए कितने बड़े बड़े जो है मतलब फतवे दिए हैं तारीख साज। इमाम खामनाई का फतवा है कि सुन्नी मुकद्दसात की तौहीन करना हराम है, उम्मात मोमिनीन की तौहीन करना हराम है, मतलब इससे बढ़कर और क्या शिया मर्जियत करके दिखाए कि मतलब जो है मतलब के उसके उसके ऊपर एतबार किया जाए। यानी कि ये यकतरफा जो है शिया मकतब फिक्र की तरफ से इत्तेहाद की कोशिश हो रही है और सामने जो मौजूद जो अफराद हैं उनके जो ऐसे इतने बड़े स्टेचर का आदमी अगर जो है एक जो है जहालत का मुजाहरा करे, अगर आपको नहीं मालूम है तो आप अपना मुताला वसी करें। अभी यहाँ पर जो है ये कोयटा के अंदर जो है अनार के जो है वो पेटियां थी उसके अंदर से कोई औराक निकले वो उन्होंने डाल दिया ईरान पर। कस्टम का जो महकमा है उसके अफसर का बयान रोजामा जंग के सफाई अव्वल पे छपा, उसके बाद जो जुमा आया उसके उस दिन उन्होंने कहा कि जिस दिन की ये बात कर रहे हैं उन दिनों में ईरान से कोई अनार यहां पर इंपोर्ट ही नहीं हुआ था। तो मतलब कुरान शरीफ की एक आयत ये भी है कि लानतुल्लाह अलल काज़िबीन, तो मतलब जो झूठे झूठे पर अल्लाह की लानत होती है, तो मतलब ऐसे झूठों को दिफाए पाकिस्तान काउंसिल में, ऐसे कालादम दहशतगर्दों को सिपाही दिफाए पाकिस्तान काउंसिल में आप अपने साथ बिठा के चल रहे हैं। लश्कर जंगवी कालादम लश्कर जंगवी एक दहशतगर्द तंजीम है, उसका जो शरीक बानी है उसका नाम मलिक इसहाक है, उसके साथ होते हैं अहमद लुधियानवी जो जिन्होंने अपनी जमात का नाम तब्दील कर लिया, लेकिन वो भी हमारे जो वजारत दाखिला का क्राइसिस मैनेजमेंट सेल है उसने उसके ऊपर भी पाबंदी लगा दी है کہ یہ اس کے اوپر بھی جو یہ غیر قانونی تنظیم ہے وہ اس لشکر جنگوی کے جو ہے اس آدمی کو اپنا نائب صدر بناتے اور کہتے ہیں اسلام آباد میں بیٹھ کر صحافیوں سے یہ جھوٹ بولتے کہ لشکر جنگوی کے بارے میں وہ کچھ نہیں جانتا. کچھ نہیں جانتے تو ملک اسحاق سے پوچھ لے, وہ آپ کو بتا دے گا کہ اس نے کون کون سے جو ہے مطلب جو ہے بڑے بڑے جو پیمانے پہ قتل کیے ہیں, مطلب 100-200 انسانوں کا قاتل آدمی ہے اس کو ساتھ بٹھا رہے. میں نے رسول خدا صلی اللہ علیہ وسلم کی حدیث پڑھی کہ جو ہے گناہوں کی جو جڑ ہے وہ شراب نوشی میں ہے, اور شراب نوشی سے زیادہ بڑا گناہ جھوٹ بولنا ہے. قرآن شریف نے جھوٹے پہ لعنت کی ہے.
بہت شکریہ آپ کا, بہت شکریہ آپ کا عرفان علی صاحب.
تحقیق کر لو, یہ سورہ حجرات کے اندر اللہ فرماتا ہے قرآن شریف کے اندر, مثلاً اس مائنڈ سیٹ کے ساتھ, اس نیگیٹو اپروچ کے ساتھ, اس جو ہے مطلب غلیظ پروپیگنڈا کے ساتھ آپ مطلب کس طریقے سے یہ توقع رکھ سکتے ہیں کہ جو ہے یہ اتحاد ہوگا؟
بہت شکریہ آپ کا. جناب محمد کاشف چودھری صاحب, جماعت اسلامی پاکستان کے امیر جناب سراج الحق صاحب نے ایک بڑی اچھی بات کی کل کے کانفرنس میں کہ پاکستان سے مسلح دہشت گردی اور معاشی دہشت گردی دونوں کو ختم کرنا ہوگا. تو مسلح دہشت گردی اور معاشی دہشت گردی کو کیسے ختم کیا جا سکتا ہے, جو انہوں نے اس بات کا مطالبہ کیا؟
بہت شکریہ آپ کا. میں اس سے پہلے میرے فاضل دوست جس موضوع کی طرف اشارہ کر رہے تھے کل کی کانفرنس کے حوالے سے, میں اس حوالے سے ایک بات کہنا چاہوں گا کہ پاکستان کے وفاق المدارس کی نمائندگی کرنے والے تین بڑی جید شخصیات مولانا حنیف جلندری, جسٹس تقی عثمانی اور مولانا عبد المالک تینوں کانفرنس کے اندر موجود تھے. مولانا حنیف جلندری اور مولانا عبد المالک صاحب نے اتحاد امت پہ اور اس حوالے سے بڑی خوبصورت باتیں کیں. مولانا تقی عثمانی صاحب نے جن دو نقطوں کی طرف اشارہ, میں سمجھتا ہوں کہ اس کی طرف اگر وہ اشارہ نہ کرتے تو بہتر تھا, لیکن انہوں نے بھی اس حوالے سے اشارہ اسی انداز میں کیا کہ کچھ لوگ یہ بات کہتے ہیں یا کچھ طبقات یہ بات اپنے مفادات کے لیے پھیلاتے ہیں, اور تو اس کے اوپر علمی بحث ہو سکتی ہے, اور علمی بحث کے نتیجے میں اگر سب اس کے اوپر یکسوں ہیں تو پھر ہمیں ایک دوسرے کے دنوں کا, ہمیں ایک دوسرے کے مقدسات کا احترام کرنا چاہیے, اور اس کے اندر اس کے لیے رواداری کا ثبوت دینا چاہیے. اس کو ہمیں انارکی اور تشدد اور اس کے اوپر قتل عام کا جو ہے وہ سلسلہ نہیں بنانا چاہیے. اور اس کانفرنس میں مفتیان کرام, سجادہ نشینوں سب نے شرکت کی, اور یہاں تک کہ امیر جماعت اسلامی پاکستان سراج الحق صاحب نے کل اس کانفرنس کے اندر اس بات کی طرف اشارہ کیا کہ یکم محرم الحرام, کہ جو مسلم دنیا کے لیے اسلامی سال کا پہلا دن ہے, اس گزشتہ سال کے اندر کے پی کے صوبہ سرحد کی حکومت کے, جس کے سراج الحق صاحب سینئر وزیر بھی ہیں, کے پی کے گورنمنٹ نے یکم محرم الحرام کو صوبہ سرحد کے اندر چھٹی کا اعلان کیا تاکہ ہم اپنے ملی دنوں کو, ہم اپنے اسلامی سال کو یکم محرم سے شروع کریں, اور ہم مسلمانوں کے اندر یہ شعور پیدا کریں کہ محرم الحرام ہمارے لیے کیا اہمیت رکھتا ہے اور ہمیں اس محرم کے مہینے کو کس انداز سے منانا چاہیے. تو میں یہ سمجھتا ہوں کہ اگر حکومتوں کی سطح پر جس طرح کے پی کے گورنمنٹ کے اندر سراج الحق صاحب نے اس کام کو کیا, اگر اس طرح کے کام کیے جائیں تو اس سے بامی رواداری کو فروغ ملے گا, اور اسی کے نتیجے میں احترام کا جذبہ بھی پیدا ہوگا. اور دوسری بات جو کہی گئی کہ جید علماء کرام جتنے بھی تھے, چاہے وہ تمام مکاتب فکر کے جید علماء کرام ہوں, چاہے وہ مفتیان کرام ہوں, چاہے سجادہ نشین ہوں, پاکستان کے اندر مذہبی لیڈرشپ اس بات پر متفق ہے کہ یہ قتل عام کا سلسلہ بند ہونا چاہیے, یہ کفر کے فتوے لگانے کا سلسلہ بند ہونا چاہیے. اس لیے کہ اگر دیوبندی بریلوی کو کافر کہے گا, دیوبندی شیعہ کو کافر کہے گا, اہل حدیث دیوبندی کو کافر کہے گا, تو پھر مسلمان کون بچتا ہے؟ پھر تو کوئی مسلم بچتا ہی نہیں ہے. اور یہی تو کفر چاہتا ہے کہ یہ آپس میں ایک دوسرے کے پر کفر کے فتوے لگا کر ایک دوسرے کو مرنے مارنے پر تلے رہے. لیکن یہاں میں یہ بات کہنا چاہتا ہوں کہ ہمیشہ مسلمانوں کے اندر سے میر جعفر اور میر صادق عالمی استعمار اور اس کے ایجنٹوں کو ملتے ہیں کہ جو مختلف قسم کے لٹریچر چھاپ کر, مختلف قسم کی گفتگویں کر کے مسلمانوں کے اندر کو آپس میں لڑانے کا اور مسلمانوں کے اندر نفرتیں پھیلانے کا ذریعہ بنتے ہیں. یہ جو معاش گردی کی سراج الحق صاحب نے بات کی, یہ جو پاکستان کے اندر وار اور ٹیرن جاری ہے, یہ جو پاکستان کے اندر دہشت گردی جاری ہے, ابھی اسلام آباد کے اندر دو بم دھماکوں کے بڑے واقعات ہوئے اور طالبان نے ان واقعات کی ذمہ داری قبول کرنے سے انکار کیا, تو ہم یہ بات سمجھتے ہیں کہ اگر طالبان بھی ان بم دھماکوں کی ذمہ داری قبول نہیں کرتے تو پھر یہ کون کرتا ہے؟ یہ عالمی استعمار کے ایجنٹ مسلم دنیا کو آپس میں لڑانا اور تقسیم کرنا چاہتے ہیں. اور یہ جو بلیک واٹر اور یہ جو امریکہ کی مختلف تنظیمیں پوری مسلم دنیا کے اندر پیسے کے بل بوتے پر یہیں سے مسلمانوں کو خریدتی ہیں، پیسے کے بلبوتے پر ہتھیار فراہم کرتی ہیں، پیسے کے بلبوتے پر جیلی، میں تو یہ بات کہنا چاہوں گا اور بڑے دکھ کے ساتھ کہنا چاہوں گا کہ جیلی علماء کرام کو پیدا کیا جاتا ہے، کہ جو دین اور جو اسلام کے نام پر ایک کلنک کا ٹیکا ہے، ہم سب کو مل کر ایسے عناصر کی بیچ کنی کرنی چاہیے، تبھی یہ ممکن ہو سکے گا کہ ہم مشترکات پر اکٹھے ہو سکیں۔
بہت اچھے نقطے کی طرف اشارہ کیا جناب کاشف چودھری صاحب، چونکہ وقت ہمارے پاس بہت کم ہے، ایک منٹ کا وقت، آپ ہی سے میں اگلا سوال کرنا چاہوں گا، تو اس کانفرنس سے کیا یہ سمجھ میں آنا چاہیے کہ اب اس کے بعد مکاتب فکر کے علماء اور امائے دین عملی اقدامات کرنے کے لیے کمر بستہ ہوں گے، اور جیسا کہ آپ نے اشارہ کیا کہ ان علماء سے اظہار بیزاری کریں گے جو تکفیریت جیسی منفی اور ناسور سوچ کو رواج دے رہے ہیں؟
انشاءاللہ ملی یکجہتی کونسل کے پلیٹ فارم سے ہم ایک ایسا ماحول پیدا کریں گے کہ یکم محرم الحرام کو چھٹی کا دن کے طور پہ منایا جائے، اور اس کے بعد محرم الحرام کے مہینے میں تمام مکاتب فکر کے علماء کرام ہاتھوں میں ہاتھ ڈال کر یکجہتی کا اظہار کریں، اور اس کے نتیجے میں ان طاقتوں کو یہ میسج دیں کہ جو مسلمانوں کو لڑانا چاہتی ہیں، کہ مسلمان اپنے مقدسات کے لیے، اپنے ایام کے لیے، اور وہ تمام چیزیں کہ جو مسلمانوں کے درمیان قدر مشترک ہیں، اس کے احترام کے لیے یہ متحد ہیں۔
بہت شکریہ آپ کا، بہت شکریہ آپ کا، بہت شکریہ آپ کا ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی، یقینی طور پر اسلام میں خوشحالی، عالم اسلام میں خوشحالی اسی وقت ممکن ہو سکے گی جب تمام مکاتب فکر کے لوگ آپس میں متحد ہوں، مشترکات پر یقین رکھیں اور فروعی مسائل کو علمی بحث و مناظرے کے ذریعے حل کریں اور قریب آئیں۔ اگلے پروگرام تک کے لیے مجھے علی عباس عزیزی اور دیگر ساتھیوں کو اجازت دیجیے۔